नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभामा अहिलेसम्म एमाले 76, माओवादी केन्द्र 35 र कांग्रेस 21 ठाउँमा विजयी। दुई नम्बर बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने।
नयाँ जनादेशसँगै वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको एमाले अध्यक्ष ओलीको भनाई। चुनावका बेला गरेका वाचा इमानदारीपूर्वक पूरा गर्ने प्रचण्डको प्रतिबद्धता।
सरकारद्वारा गोर्खापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त, राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै एमालेको विरोध।
भारतमा राहुल गान्धी कांग्रेस आईको अध्यक्षमा निर्विरोध निर्वाचित। अध्यक्षका लागि अरू कसैको पनि उम्मेद्वारी परेन।
र मनाङ मर्स्याङदी दुहवी गोल्ड कपको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभा र प्रदेशसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। धेरैजसो ठाउँको नतिजा आइसकेको छ भने केही क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। 165 निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म 157 क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। 165 क्षेत्र मध्ये अहिलेसम्म वाम गठबन्धनले 111 सीट जितेको छ। 76 क्षेत्रमा जितेको एमाले 5 क्षेत्रमा अग्रस्थानमा छ। यस्तै 35 क्षेत्र विजयी भएको माओवादी केन्द्र 1 क्षेत्रमा अगाडि छ। प्रतिनिधि सभामा कांग्रेस 21 ठाउँमा मात्र विजयी भएको छ। यस्तै 10 क्षेत्रमा विजयी भएको राष्ट्रिय जनता पार्टी नेपाल 2 क्षेत्रमा अग्रस्थानमा छ। संघीय समाजवादी फोरम नेपालले 10 ठाउँ जितेको छ। यसै गरी स्वतन्त्र उम्मेद्वार नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले 1-1 क्षेत्रमा जित हात पारेका छन्।
प्रतिनिधि सभाका 148 क्षेत्रको मतपरिणाम आउँदा 4 क्षेत्रमा मात्र महिला विजयी भएका छन्। पछिल्लो पटक कञ्चनपुर क्षेत्र नम्बर 1 नेकपा माओवादी केन्द्रकी बिना मगर विजयी भएपछि प्रतिनिधि सभा सदस्यमा चयन हुने महिलाको संख्या 4 पुगेको हो। त्यसअघि ललितपुर क्षेत्र नम्बर 1 माओवादी केन्द्रकी पम्फा भूषाल, रूकुम पूर्वबाट माओवादी केन्द्रकी कमला रोक्का र झापा क्षेत्र नम्बर 2 एमालेकी पवित्रा निरौला खरेल प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ।
को अन्तिम परिणाम आउन बाँकी छ। पछिल्लो अपडेट अनुसार अर्घखाँचीमा माओवादी केन्द्रका टोप बहादुर रायमाझी विजयी हुनुभएको छ। यस्तै सिराहा क्षेत्र नम्बर 2 नेकपा माओवादी केन्द्रकै सुरेश चन्द्र दास 20,148 मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका उम्मेद्वार शत्रुधन प्रसाद सिंहले 17,252 मत ल्याउनुभयो। सिराहा 1 कांग्रेसका प्रदीप गिरी 23,951 मत ल्याई विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका गंगा प्रसाद यादवले 21,371 मत पाउनुभयो।
संखुवा सभा 1 नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विजयी हुनुभएको छ। उहाँले 32,769 मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी कांग्रेसका दीपक खड्काले 31,649 मत ल्याउनुभयो।
सर्लाही 3 माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुनुभएको छ। उहाँले 22,367 मत ल्याउनुभयो। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका हरेश प्रसाद महतोले 14,929 मत पाउनुभयो।
यस्तै भक्तपुर 1 नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले 33,076 मत सहित विजयी हुनुभएको छ। उहाँले कांग्रेसका बाबुराजा जोशीलाई झण्डै दोब्बर मत अन्तरले हराउनु भएको हो। जोशीले 17,818 मत पाउनुभयो।
चितवन 3 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी हुनुभएको छ। 48,276 मत सहित प्रचण्ड विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका विक्रम पाण्डेले 38,938 मत पाउनुभयो। प्रचण्ड झण्डै 9,500 मतले विजयी हुनुभएको हो। यो सँगै चितवनका सबै निर्वाचन क्षेत्रको परिणाम आएको छ।
यस्तै महोत्तरी चारमा संघीय समाजवादी फोरमका सुरेन्द्र कुमार यादव 18,353 मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका महेन्द्र कुमार राय 13,025 मतसहित दोस्रो हुनुभयो।
कञ्चनपुर तीनमा एमालेका दीपक प्रकाश भट्टले 22,419 मत पाउनु भएको छ भने कांग्रेसका रमेश लेखकले 22,333 मतसहित पछ्याइरहनु भएको छ। यो क्षेत्रमा अहिले पनि मतगणना चलिरहेको छ।
कैलाली एकमा राजपाका रेशमलाल चौधरीले 23,644 मत पाउनु भएको छ भने एमालेकी मदन कुमारी शाहले 9,266 मतसहित पछ्याइरहनु भएको छ।
मतगणना चलिरहेको कैलाली दुईमा एमालेका झपटबहादुर रावल 10,285 मतसहित अघि हुनुहुन्छ। कांग्रेसका मोहन सिंह राठौर झण्डै 2,000 मतले पछि हुनुहुन्छ।
यस्तै सर्लाही क्षेत्र नम्बर चारमा राजपाका राकेश कुमार मिश्रले 16,318 मत ल्याएर अग्रता लिनु भएको छ। कांग्रेसका अमरेश कुमार सिंहले 15,936 मतसहित पछ्याइरहनु भएको छ।
धनुषा एकमा माओवादी केन्द्रका मातृका प्रसाद यादव 7,000 भन्दा बढी मतले अघि हुनुहुन्छ। यादवले 22,526 मत पाउनु भएको छ भने उहाँलाई संघीय समाजवादी फोरमका दीपक कार्कीले पछ्याइरहनु भएको छ। कार्कीको 15,147 मत आएको छ।
हिजोदेखि मात्र मतगणना शुरू भएको स्याङ्जा एकमा एमालेका नारायण प्रसाद मरासिनीले 9,390 मतसहित अग्रता लिइरहँदा कांग्रेसका राजु थापाले 6,702 मतसहित पछ्याइरहनु भएको छ। स्याङ्जा दुईमा एमालेकी पद्मा कुमारी अरियालले 10,318 मतसहित अग्रता लिइरहनु भएको छ भने कांग्रेसका गोपालमान श्रेष्ठले 8,298 मत ल्याउनु भएको छ।
सुनसरी क्षेत्र नम्बर तीनको मतगणना रोकिएको छ। मतपेटिकामा अर्धकट्टी सहितका 9 मतपत्र र 20 रूपियाँको नोट भेटिएपछि विवाद उत्पन्न भएकाले गणना रोकिएको हो। अर्धकट्टी सहित भेटिएका मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूखमा छाप लागेको एमाले दावी गरेको छ। सुनसरी तीनमै गणना भइरहेको मतपत्रभित्र 20 रूपियाँको नोट समेत भेटिएको थियो। त्यो मतपत्रमा भने एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरिएको छ। अर्धकट्टी सहित भेटिएका मतपत्र सार्वजनिक गर्न र सिरियल नम्बर देखाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमानेपछि विवाद भएको हो। अर्धकट्टी सहित भेटिएका मत बदर हुनुपर्ने वाम गठबन्धनले माग गरेको छ। सुनसरी क्षेत्र नम्बर तीनमा अहिलेसम्म वाम गठबन्धनका उम्मेद्वार भगवती चौधरी मात्र 155 मतले अघि हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेद्वार विजय कुमार गच्छदारले पछ्याइरहनु भएको छ। गच्छदारले 29,171 मत ल्याउनु भएको छ भने भगवतीले 29,326 मत ल्याउनु भएको छ। अझै 20,000 मत गण्न बाँकी छ।
यस्तै अहिले गणना भइरहेको प्रदेशसभातर्फ पनि एमाले अग्रता कायमै राखेको छ। 330 मध्ये 313 क्षेत्रको मतपरिणाम आउँदा एमाले 160 क्षेत्रमा जितेको छ। 7 क्षेत्रमा एमालेको अग्रता छ। यस्तै 69 क्षेत्रमा विजयी भएको माओवादी केन्द्र 5 क्षेत्रमा अगाडि छ। यस्तै नेपाली कांग्रेस 39 क्षेत्रमा विजयी भएको छ भने 2 क्षेत्रमा अग्रता लिइरहेको छ। 22 क्षेत्रमा विजयी भएको संघीय समाजवादी फोरम नेपाल 2 क्षेत्रमा अग्रस्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपाल 15 क्षेत्रमा विजयी भएको छ भने 1 क्षेत्रमा अगाडि छ। यस्तै स्वतन्त्र 3 र नयाँ शक्ति पार्टी तथा राष्ट्रिय जनमोर्चा 2-2 क्षेत्रमा विजयी भएका छन्। नेपाल मजदूर किसान पार्टी 1 क्षेत्रमा विजयी भएको छ।
प्रदेशसभा सदस्यमा कैलाली क्षेत्र नम्बर 1 कमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका कृष्णबहादुर चौधरी 12,320 मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वार जनकराज चौधरीले 9,319 मत ल्याउनु भएको छ।
यस्तै प्रदेशसभा अन्तर्गत नै काठमाडौँ क्षेत्र नम्बर 5 खमा एमालेका दीपक निरौला विजयी हुनुभएको छ। उहाँले 13,889 मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका रमेश कुमार खड्काले 9,524 मत ल्याउनु भएको छ।
प्रदेशसभा सदस्यमा कपिलवस्तु क्षेत्र नम्बर 3 खमा नेपाली कांग्रेसका उम्मेद्वार वीरेन्द्र कुमार कडोनिया विजयी हुनुभएको छ। उहाँले 6,679 मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेद्वार जावेद आलम खाँले 6,307 मत ल्याउनुभयो। यस्तै कपिलवस्तुकै क्षेत्र नम्बर 1 कमा एमालेका विष्णुप्रसाद पन्थी 25,527 मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका पूर्ण प्रसाद चौधरीले 9,000 कम मत ल्याउनुभयो।
प्रदेशसभा सदस्यमा रूपन्देहीको क्षेत्र नम्बर 4 खमा कांग्रेसका वशी उद्दिन खाँ विजयी हुनुभएको छ। उहाँले 3,499 मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका श्रीनिवास यादवले 3,120 मत ल्याउनुभयो। त्यस्तै क्षेत्र नम्बर 4 कमा कांग्रेसका अष्टभुजा पाठकले 9,064 मत ल्याई विजयी हुँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका हजरत अलीले 4,634 मत ल्याउनुभयो।
प्रदेशसभातर्फ नै सिराहा 2 खमा नेकपा एमालेका मदन सेन प्रसाद श्रीवास्तव 12,521 मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका तपेश्वर महतोले 4,000 कम अर्थात 8,414 मत ल्याउनुभयो। यस्तै सिरा एक खमा एमालेका अशोक कुमार यादव 11,110 मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्ता 500 मत अन्तरले पराजित हुनुभयो।
यस्तै सुर्खेत 2 खमा माओवादी केन्द्रका विन्दमान विष्ट 12,184 मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका तप्त बहादुर विष्टले 9,397 मत ल्याउनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चुनावका थप खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निक साइमन्स अवार्ड 2017 को लागि सिफारिस पठाउने सम्बन्धी सूचना।
निक साइमन्स अवार्ड 2017 को लागि सिफारिस गरी पठाउने सम्बन्धमा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार भइसकेकाले जिल्लामा कार्यरत स्वास्थ्य कर्मीहरू, डाक्टर, नर्स, प्यारामेडिक्स तथा अन्य प्राविधिकहरू मध्येबाट तोकिएका न्यूनतम मापदण्ड पूरा भएका प्रत्येक जिल्लाबाट 3 स्वास्थ्य कर्मीहरू मध्ये 1 महिलालाई अनिवार्य सिफारिस गरी सम्बन्धित स्वास्थ्य निर्देशनालयमा माघ 17 गतेसम्म पठाउनु हुन सबै जिल्ला जनस्वास्थ्य तथा जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरिन्छ।
साथै प्रत्येक जिल्लाबाट प्राप्त सिफारिसहरूमध्ये प्रत्येक क्षेत्रबाट 3 महिला अनिवार्य हुने गरी स्वास्थ्य कर्मीहरू सिफारिस गरी माघ मसान्तसम्ममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपामा पठाउनु हुन सम्बन्धित सबै क्षेत्रीय निर्देशनालयलाई अनुरोध गरिन्छ।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेशसभा चुनावको मतगणना अन्तिम चरणमा, प्रतिनिधि सभामा अहिलेसम्म एमाले 76, माओवादी केन्द्र 35 र कांग्रेस 21 ठाउँमा विजयी, प्रदेशसभामा पनि एमाले नै अघि लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, प्रदेशसभातर्फ 2 नम्बर प्रदेश बाहेक 6 प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने, प्रदेश 1 14 जिल्लामा गरी 56 क्षेत्र छन्। 54 स्थानको मत परिणाम आइसकेको छ, जसमा एमाले 35, माओवादी केन्द्रले 9 स्थान जितेका छन्। कांग्रेसले 6 स्थानमा जितेको छ। संघीय समाजवादी फोरम नेपाल र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जितेका छन्। गणना भइरहेको सुनसरीका 2 क्षेत्रमा कांग्रेस र संखुवा सभाका 2 स्थान मध्ये माओवादी र एमाले 1-1 स्थानमा अग्रता लिएका छन्। प्रदेश 1 समानुपातिकमा 37 सांसद चयन हुनेछन्। एमाले र माओवादी केन्द्रले 44 सीट जितेकाले वाम गठबन्धनको सरकार बन्नेछ।
8 जिल्ला रहेको प्रदेश नम्बर 2 प्रत्यक्षमा 64 स्थान रहेको छ। प्रदेश नम्बर 2 मिश्रित परिणाम आएको छ। अहिलेसम्म आएको 61 स्थानको मत परिणाम हेर्दा 2 नम्बर प्रदेशमा कसले सरकार बनाउँछ यकिन छैन। प्रदेश नम्बर 2 को सरकार गठनका लागि 54 सांसद आवश्यक पर्नेछ। राजपा र संघीय समाजवादी फोरमले 34 क्षेत्रमा जीत हासिल गरिसकेका छन्। राजपाले 14 र संघीय समाजवादी फोरमले 20 स्थान जितेका छन्। एमाले 13 र माओवादी केन्द्र 6 गरी 19 स्थानमा विजयी भएका छन्। कांग्रेसले मात्रै 6 वटा प्रदेशसभा जितेको छ, एउटामा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। नतिजा आउन बाँकी 4 स्थान मध्ये 1 ठाउँमा एमाले र 3 स्थानमा संघीय समाजवादी फोरम अघि छ। समानुपातिक 43 सदस्य सहित प्रदेश 2 संसद 107 सदस्यीय हुनेछ। प्रदेश 2 वाम गठबन्धन भन्दा पनि राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ।
13 जिल्ला रहेको प्रदेश 3 सबै प्रदेशको नतिजा आएको छ। 66 तह रहेको प्रदेश 3 वाम गठबन्धनले 57 स्थानमा जितेका छन्। एमाले 42 र माओवादी केन्द्रले 15 तह जितेका हुन्। कांग्रेसले 7 र नेमकिपा र नयाँ शक्तिले 1-1 तह जितेका छन्। प्रदेश 3 110 सदस्यीय संसद हुनेछ। समानुपातिकबाट 44 सांसद चयन हुनेछन्। सरकार गठनका लागि 56 सांसद चाहिन्छ। वाम गठबन्धनको 57 पुगेकाले सरकार बनाउन समस्या छ।
प्रदेश नम्बर 4 नवलपरासी, बर्दघाट, सुस्ता पूर्व सहित 11 जिल्ला छन्। प्रदेशसभामा 36 प्रत्यक्ष सांसद चयन हुनेछन्। प्रत्यक्षबाट 36 र समानुपातिकबाट 24 सांसद चयन हुँदा 69 सदस्यीय प्रदेशसभा हुनेछ। सरकार गठनको बहुमतका लागि 36 सांसद आवश्यक पर्नेछ। अहिलेसम्म वाम गठबन्धनले 23 क्षेत्रमा जित हासिल गरेको छ। एमाले 15 र माओवादी केन्द्रले 8 स्थान जितेका छन्। स्याङ्जाका 4 तहमध्ये 2 माओवादी केन्द्र र 1-1 एमाले र कांग्रेसको अग्रता छ। प्रदेश नम्बर 4 कांग्रेसले 5 स्थान मात्रै जितेको छ। जनमोर्चाले 2, स्वतन्त्र र नयाँ शक्तिले 1-1 प्रदेशसभा जितेका छन्।
यस्तै रूकुम पूर्व र नवलपरासी वर्दघाट सुस्ता पश्चिम सहित 12 जिल्ला रहेको प्रदेश 5 को प्रत्यक्षबाट 52 र समानुपातिकबाट 35 सदस्य चयन हुनेछन्। प्रादेशिक सांसद 87 सदस्यीय हुनेछ। सरकार गठनको बहुमतका लागि 44 सीट आवश्यक पर्नेछ, जहाँ वाम गठबन्धनले 40 स्थानमा जितेको छ। अर्घखाँचीको नतिजा आउन बाँकी छ। दुवै स्थानमा एमाले अगाडि छ, कांग्रेसले 7 स्थान जितेको छ। संघीय समाजवादी फोरमले 3 स्थानमा जित हासिल गरेको छ।
रूकुम पश्चिम सहित प्रदेश 6 10 जिल्ला छन्। प्रदेशसभा प्रत्यक्षमा 24 र समानुपातिकमा 16 सांसद चयन हुनेछन्। 40 सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि 21 सांसद आवश्यक पर्नेछ, जहाँ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रत्यक्षमा नै 23 स्थान जितेर सरकार बनाउने पक्का गरिसकेका छन्। यो संख्या नै सरकार गठनका लागि पर्याप्त छ। यहाँ समानुपातिकको नतिजा आउन बाँकी छ। कांग्रेसले प्रदेश 6 एउटा मात्रै प्रदेशसभा जितेको छ।
9 जिल्ला रहेको प्रदेश 7 प्रत्यक्षतर्फ 32 सीट छ। प्रत्यक्षबाट 32 र समानुपातिकबाट 21 गरी 53 सदस्यीय प्रदेशसभा हुनेछ। सरकार गठनका लागि 27 सीट आवश्यक पर्नेछ। प्रदेश 7 अहिलेसम्म एमाले 15 र माओवादी केन्द्रले 8 गरी 23 स्थान जितेका छन्। कैलाली र कञ्चनपुरमा गरी 4 क्षेत्रको नतिजा आउन बाँकी छ। ती 4 स्थानमा एमाले 2 र केन्द्रको 2 स्थानमा अग्रता कायमै छ। कांग्रेसले 4 क्षेत्रमा जितेको छ, राजपाले 1 स्थानमा जितेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको दावी गर्नुभएको छ। विराटनगर विमानस्थलमा आज पत्रकारसित कुरा गर्दै ओलीले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनु भएको हो। नयाँ परिणाम मार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही व्यवहारका साथ अघि बढ़ने उहाँको भनाइ छ। कांग्रेस लामो इतिहास बोकेको दल भएको र परिवर्तन ल्याउन कांग्रेसका नेतासँग मिलेर अघि बढ़ेको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले फेरि पनि कांग्रेससँग मिलेर अघि बढ़ने बताउनु भएको छ। विपक्षीको सम्मान गर्नु लोकतन्त्रको मूलमर्म भएकाले त्यसै अनुसार अघि बढ़ने उहाँले बताउनुभयो। माओवादी र एमालेको एकताको कुरा पनि अब अघि बढ़ने ओलीको भनाइ छ। चुनाव अघिका सभामा कांग्रेसप्रति निकै आक्रामक बन्ने ओली आज भने निकै नरम बन्नु भएको थियो।
सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा वसन्त प्रकाश उपाध्यायलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले गोर्खापत्र दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई 4 वर्षका लागि नियुक्त गरेको हो। सूचना तथा संचार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा 9 जनाको आवेदन परेको थियो। त्यसमध्येबाट सरकारले उपाध्यायलाई नियुक्त गरेको हो। यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ। यस्तै मन्त्री परिषदको आजको बैठकले सहायक रथी दामोदर थापा र नवजित शमशेर जवरा तथा प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँडको पदावधि थप गर्ने निर्णय समेत गरेको छ।
यसैबीच नेकपा एमाले भने प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव लगत्तै सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र केही स्थानमा गर्न लागेको भन्दै त्यसको विरोध गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गोर्खापत्र संस्थान, चलचित्र विकास बोर्ड लगायतमा नियुक्ति गरेकोमा विरोध गर्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराउनु भएको छ। अहिलेको समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेश विपरीत कदम रहेको एमाले ठहर गरेको छ। एमाले अहिले भएका राजनीतिक नियुक्तिलाई नयाँ सरकारले बदर गर्ने चेतावनी पनि दिएको छ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ। निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरू गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन बराबरी हैसियतमा पुगेको हो। मुस्ताङमा आयोजना स्थल रहेको थापा खोला जलविद्युत आयोजनाको विद्युत केही दिन पहिलेबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। यस्तै कुल 4 मेगावाटको सर्दी खोला जलविद्युत आयोजनाले व्यापारिक उत्पादन शुरू गरेको छ। मुस्ताङको थासा गाउँपालिका 1 टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट 13.6 मेगावाट विद्युत उत्पादन भएको छ। माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको 13.6 मेगावाट क्षमताको यो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो। परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोड़िएको आयोजनाका सुदीप खड्काले बताउनुभयो।
यस्तै जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका 1 निर्माण हुने 410 मेगावाट क्षमताको जलाशयुक्त नलगाड जलविद्युत आयोजना निर्माणको काम ओझेल परेको छ। यो योजना यो आयोजना विकास समिति मार्फत सञ्चालन भइरहेको छ। एक वर्ष अघिदेखि जग्गाको मुआवजा वितरण, पूर्वाधार निर्माण लगायतका कार्यले गति लिन सकेको छैन। त्यस्तै विस्तृत आयोजना प्रतिवेदन, डीपीआर निर्माणको काम पनि पूरा हुन सकेको छैन। हाइड्रो पावर कम्पनी ओझेलमा परेसँगै जग्गा अधिग्रहणमा परेका जग्गा धनीले समेत समयमा मुआवजा पाउन सकेका छैनन्। नलगाड जलविद्युत आयोजना विकास समितिलाई नलगाड हाइड्रो पावर कम्पनीमा परिवर्तन गरे यता यो आयोजना ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
के तपाईँ सुगर, थाइराइड, निसन्तानपन तथा विभिन्न हर्मोन सम्बन्धी समस्याहरूबाट पीड़ित हुनुहुन्छ?
यदि हुनुहुन्छ भने नेपालकै वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञहरूद्वारा सञ्चालित नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यी सम्पूर्ण समस्याहरूको उचित उपचार तथा परामर्शको लागि सम्पर्क राख्नुहोस्।
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर काठमाडौँ। फोन नम्बर 01-4785-420, 98-61-4956।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले चुनावका समयमा व्यक्त गरेका प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्ने बताउनु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनताका लागि समर्पित भई अगाडि बढ़ने बताउनुभयो। अध्यक्ष दाहालले नागरिकले राजनैतिक परिवर्तनका लागि ठूलो भूमिका खेलेको उल्लेख गर्दै समाजवादको आधारशिला तयार पारी आर्थिक क्रान्तिमा लाग्ने अबको आफ्नो अभियानमा पनि सहयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो। स्वदेश तथा विदेशमा रहेका आम नेपालीलाई चुनावमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले वाम गठबन्धन बनाएर स्थायित्व, समृद्धिको नारासहित नागरिक समक्ष प्रस्तुत भएको र अब यसलाई पूरा गर्ने बताउनुभयो।
अर्घाखाँचीको अर्घा भगवती विमानस्थल निर्माणका लागि निर्माण स्थलमा रहेका रूख हटाउन सम्झौता भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एरिड्रोम इन्जिनियरिङ विभागले अर्घा भगवती विमानस्थल निर्माण स्थलमा रहेका रूख हटाउने कार्यका लागि भूषाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्राली सन्धिखर्क अर्घाखाँचीसित सम्झौता गरेको हो। विभाग र प्रालीबीच सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्न लागेको विमानस्थलको शिलान्यास तत्कालीन उप प्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले गत वर्ष गर्नुभएको थियो।
रामेछापमा यो वर्ष पनि धानको उत्पादन घटेको छ। समयमा पानी नपर्नु र धेरै ठाउँमा पानीको मूल सुक्नु तथा आवश्यकता अनुसारको रासायनिक मल पाउन नसकेकै कारण यस वर्ष धान उत्पादनमा गिरावट आएको हो। रामेछापमा यो वर्ष 9,125 हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा 26,097 मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्लले बताउनुभयो। गत वर्षको अनुपातमा धान उत्पादनमा 10% धेरै गिरावट आएको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ।
सम्पदा पुननिर्माणका लागि 21,228 क्युफिट काठ माग भएको छ। 2072 सालमा भूकम्पले क्षति पुर्याएका सम्पदाको पुननिर्माणका लागि पुरातत्व विभाग मार्फत 10 सम्पदाले टिम्बर कर्पोरेशनमा काठ मागेका हुन्। काष्ठमण्डपले 14,000, नुवाकोट स्थित भैरवी मन्दिरले 12, रातो मथेन्द्रनाथले 68, रामेछापको खाँडादेवी मन्दिरले 500, दोलखाको धनेश्वर मन्दिरले 3,000, चारनारायण र हरिशंकर मन्दिर पाटन 1,450, अछामको मंगलसेन दरबारले 1,920 र कनका सुन्दरी मन्दिर जुम्लाले पुननिर्माणका लागि 278 क्युफिट काठ मागेका हुन्। कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले पुरातत्व विभागको मागको आधारमा कार्ययोजना बनाएर काठ वितरण गरिने जानकारी दिनुभएको छ।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 6.05 अंकले घटेको नेप्से आज भने 2.74 अंकले घटेको हो। शेयर बजार बन्द हुँदा 1527.75 अंकमा पुगेको छ। हिजो जस्तै आज पनि उत्पादन र अन्य समूह बाहेक अरू सबै समूहको परिसूचक घटेको छ। आज 46.5 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ। वाम गठबन्धनले स्पष्ट बहुमत पाएर दिगो सरकार बन्ने पक्का हुँदा पनि लगानीकर्ताहरू शेयर बजारप्रति आशावादी हुन नसक्दा बजार घटेको हो।
नेपाल दर्पणमा अब विदेशका खबर। राहुल गान्धी भारतीय राजनीतिक दल कांग्रेस आईको अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ। अरू कसैले पनि उम्मेद्वारी नदिएपछि राहुल गान्धी कंग्रेसको अध्यक्षमा चयन भएको बीबीसीले जनाएको छ। उम्मेद्वारमाथि दावी विरोध गर्ने अन्तिम दिन आज भए पनि कसैले दावी विरोध नगरेपछि राहुललाई अध्यक्ष घोषणा गरिएको भारतीय कंग्रेस नेता मुल्लापाल्ली रामचन्दनले बताएका भारतीय संचार माध्यमले जनाएका छन्। 13 वर्ष अघि भारतको गान्धी परिवारको प्रभाव क्षेत्र मानिएको अमेठीबाट उम्मेद्वारी दिएर चुनाव जितेसँगै राहुलले राजनीतिक जीवन शुरू गर्नुभएको हो।
अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास शुरू गरेका छन्। ती सैनिकले समुद्रमा गरिने ब्यालिस्टिक क्षेप्यास्त्रका विरूद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन्। आजदेखि शुरू भएको अभ्यास 3 दिनसम्म सञ्चालन हुने बीबीसीले जनाएको छ। कोरियाली प्रायद्वीपमा शुरू भएको अभ्यास खास गरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरूद्धमा लक्षित रहेको समाचारमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सुनसरीको दुहबीमा आज 11 एरोजलाई 5-2 हराउँदै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। मनाङले सेमी फाइनलमा पर्सी चर्च बोइज युनाइटेडसित खेल्नेछ। प्रतियोगितामा भोलि भने हिमालयन शेर्पा र रूपन्देही 11 बीच प्रतिस्पर्धा हुनेछ।
एसियाली क्रिकेट परिषद एसीसीले आयोजना गरेको 16 वर्ष मुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई 133 रनले हराएको छ। थाइल्याण्डमै भएको खेलमा 180 रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई 46 रनमा अल आउट गर्दै नेपाल 133 रनले विजयी भएको हो। नेपाली बलर सामु निरीह देखिएका थाइल्याण्डका ब्याट्सम्यान 19 ओभर 3 बलमा अल आउट भएका थिए। थाइल्याण्डलाई कम योगफलमा समेट्न नेपालका नारायण जोशीले 5 विकेट लिए। त्यस्तै सूर्य तामाङले 2 तथा निखिल कुमार सिंह, विशाल विक्रम केसीले 1-1 विकेट लिए। थाइल्याण्डमा पहिलो ब्याटिङ गरेको नेपालले 34 ओभर 3 बलमा 179 रन बनाएको थियो। नेपालका लागि त्रितराज दासले 39, कुशल मल्लले 24 र सुनिल भण्डारीले 23 रन बनाए।
र च्याम्पियन्स लीग फुटबलको नकआउट चरणको ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले गरेको ड्र अनुसार साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई प्रतिद्वन्दी पाएको छ। यस्तै अर्को स्पेनिस क्लब बार्सिलोनालाई पनि तुलनात्मक रूपमा बलियो प्रतिस्पर्धी परेको छ। बार्सिलोनाले अन्तिम 16 इंग्लिश क्लब चेल्सीसित प्रतिस्पर्धा गर्नुपर्नेछ। क्वार्टर फाइनल प्रवेशका लागि इटालियन क्लब युवेन्टसले इंग्लिस क्लब टोटेनह्याम, म्यान्चेस्टर सिटीले एफसी बासेल, लिभरपुलले एफसी पोर्टो, म्यान्चेस्टर युनाइटेडले सेभिल्ला, रोमाले साख्तर डोनेक्स तथा बायर्न म्युनिखले बेजिक्टासित प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभामा अहिलेसम्म एमाले 76, माओवादी केन्द्र 35 र कांग्रेस 21 ठाउँमा विजयी। 2 नम्बर बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने।
नयाँ जनादेशसँगै वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको एमाले अध्यक्ष ओलीको भनाई। चुनावका बेला गरेका वाचा इमानदारीतापूर्वक पूरा गर्ने प्रचण्डको प्रतिबद्धता।
सरकारद्वारा गोर्खापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै एमालेको विरोध।
भारतमा राहुल गान्धी कांग्रेसको अध्यक्षमा निर्विरोध निर्वाचित, अध्यक्षका लागि अरू कसैको उम्मेदवारी परेन।
र मनाङ मोर्स्याङदी दुहवी गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।